अनि हाम्रो विषय चाहिँ हाम्रो आफ्नो पैसाको सम्बन्धीमा कसरी बुद्धिमान हुने अथवा हाम्रो आर्थिक मामिलाहरूमा हामी कसरी बुद्धिमान तवरले काम गर्न सक्छौँ, यो चाहिँ हामी परमेश्वरको वचनबाट हामीले सिक्दैछौँ। हामीले अहिलेसम्म के अध्ययन गर्यो भने हामी आर्थिक विषयमा बुद्धिमान हुने हो भने चाहिँ हामी प्रभुको कामलाई दिएर हामी बुद्धिमान हुन्छौँ। हामीले पहिलो स्थान चाहिँ परमेश्वरलाई हामीले दियौँ भने र हाम्रो खाँचोहरूको लागि चाहिँ उहाँमै भरोसा गर्यौँ भने हामी बुद्धिमान हुन्छौँ। अनि हामीले कडा परिश्रम गर्यौँ भने हामी बुद्धिमान हुन्छौँ। हामी इमान्दार भयौँ भने हामी सबै आर्थिक कारोबारहरूमा हामी इमान्दार भयौँ भने हामी बुद्धिमान हुन्छौँ। अरूलाई दिन हामीले सिक्यौँ भने, अरूलाई सहायता गर्न हामीले सिक्यौँ भने हामी बुद्धिमान हुन्छौँ। यस विषयमा नै अध्ययन गर्यौँ र अर्को कुरा अध्ययन पनि यो पनि गर्यौँ कि सांसारिक मानिसहरूको पछि हामी लाग्न छोड्यौँ भने हामी बुद्धिमान हुन्छौँ। त्यसैले यी चाहिँ गएको हप्ताहरूमा अध्ययन गर्यौँ है। अनि आज चाहिँ हामी अरू केही बुधाहरू अगाडि बढ्नेछौँ। हितोपदेश 13 अध्यायमा कृपया मसँगै पल्टाउनु होला, हितोपदेश 13 अध्यायमा। अनि आजको पहिलो बुधा हेर्न लागिरहेछौँ। अनि आज चाहिँ 6 बुधाहरू हेर्नेछ हामी। हाम्रो पैसाको सम्बन्धमा हामी बुद्धिमान हुनलाई चाहिँ आजको पहिलो बुधा यो हो, छिट्टो छिट्टो सम्पत्ति आर्जनको प्रतिज्ञाको पछि नलाग्नुहोस्। छिट्टो यसरी कमाउन सकिन्छ भन्ने कुरा धेरै सुनिन्छ यो संसारमा, सुनिँदैन? त्यस्तो प्रतिज्ञाको पछि चाहिँ नलाग्नुहोस्। हितोपदेश 13:11, जसले वचनलाई माफ गर्नुहोस्, ठिक हितोपदेश 13:11, छल गरेर पाएको धन घट्दै जानेछ तर जसले परिश्रमद्वारा संग्रह गर्छ उसको वृद्धि हुनेछ। यहाँ चाहिँ परिश्रमद्वारा भन्दा पनि छिटो छिटो अनि त्यो गर्नको लागि चाहिँ त्यो छल गर्नुपर्ने आवश्यकता पर्न जान्छ है। छल गरेर पाएको धन घट्दै जानेछ तर जसले परिश्रमद्वारा संग्रह गर्छ, जो गर्छ उसको वृद्धि हुनेछ भनेको छ। अर्को एउटा पद पनि हेरौँ, हितोपदेश 21:5, हितोपदेश 21:5 यहाँ लेखेको छ, परिश्रमीका विचारहरूले भरपूरीतिर मात्र लैजान्छ तर हरेक हडबडेले कमी घटीतिर लैजान्छ। विचार गर्नुहोस् त, परमेश्वर पिताले हामीलाई के सिकाउँदै हुनुहुन्छ? उहाँले भन्नुहुन्छ परिश्रम गर्न। अनि त्यसको उल्टोतिर चाहिँ के छ भने मानिसहरू किन परिश्रम गर्ने, बरु म अर्कै तरिका अप्नाउँछु, अर्कै तरिकाले म झन् छिटो कमाउन सक्छु। अनि त्यहाँ चाहिँ छलको तरिकाहरू हुन्छन्, त्यहाँ हडबडमा काम गर्न पुग्न थालिन्छ। हाम्रो देशमा अहिले चाहिँ मैले केही समय भयो नसुनेको, तर यो मल्टी लेभल मार्केटिङ भन्छ यसलाई, तर यो अनेक नामले आउँछ। यो है सुरुमा चाहिँ एमओए भन्ने नामले आयो, त्यसपछि अनेक आयो, गोल्ड क्वेस्ट रे, हर्बल रे, अनि अनेक लाइफ भिजन, होइन सुन्नुभएको छ यिनीहरू है? यही गाउँमा पनि निकै मान्छेहरू पछि पछि लागिरहेको थियो। त्यसमा के थियो भने छिटो 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 यसमा चाहिँ सदस्य पनि हाल्नुपर्छ अरे, यति पैसा राख्नुपर्छ, त्यसपछि आफ्नो 2 सदस्य बनाए पुग्छ अरे, दायाँपट्टि र देब्रेपट्टि, सुन्नुभएको छ यस्तो कथा है? अनि उसले पनि 2 बनाउँछ, उसले पनि 2 बनाउँछ, बनाउँदा अनि आफूलाई चाहिँ सित्तैमा पैसा आइरहन्छ अरे। सुन्दा त कस्तो राम्रो है। अनि उनीहरूले देखाउँछ भने प्रमाण, हेर मलाई चेक आइसक्यो। यो सब छिटो छिटो सम्पत्ति आर्जन गर्न सकिन्छ भने यस्तो प्रतिज्ञा छ नि। अनि विश्वासीहरू पनि फस्या छन् है, म चिन्छु कतिजनालाई, उनीहरूलाई चेतावनी दिए हुँदैन भनेर, तर उनीहरू चाहिँ पत्या उनीहरू चाहिँ त्यही पत्याउन चाहन्छन् किनभने यो छिटो यदि मैले पैसा पाउन सक्छु भने किन नलाग्ने भन्छ. त्यसैले सुन्नुहोस्, यदि कुनै पनि आर्थिक कारोबार सुन्दैमा यति आकर्षक सुनिन्छ है, सुन्दै हुनुहुन्छ तपाईँले, यस्तो आर्थिक कारोबारको बारेमा सुन्नुहुन्छ कि सुन्दैमा यति आकर्षक सुनिन्छ कि तपाईँलाई भित्र मनमा के लाग्छ भने यो साँचो होला त भन्ने प्रश्न उठ्न साथ जवाफ के हो, त्यो साँचो होइन. सजिलो उपाय छ है, साँचो होला त भन्दा चाहिँ त्यो साँचो होइन है. किनभने परिश्रमद्वारा मानिसले आर्जन गर्ने अनि जति पनि अरू उपाय छ सांसारिक उपाय उनीहरूले गरिरहन्छ है. अनि अनेक के अरे थुप्रै मानिसहरू चाहिँ ठगिएको हुन्छ, थोरै मान्छेहरूले चाहिँ पाइरहेको हुन्छ. अनि यिनीहरूमा लाग्ने यो मल्टिलेभल मार्केटिङमा लाग्नेहरू कोही जेलमा पुगे, कोही होइन सरकारले उनीहरूको नाम निकाले, अनेक गरे है. तर यो अर्कै अर्कै रूपमा अझ पनि आइरहेछ है. अहिले चाहिँ अहिलेको के नाममा छन् मलाई त्यति अहिले सुनेको छैन, तर विभिन्न थियो है. अनि सामान बेच्नुपर्ने अरे है, यतिको सामान तपाईँले चाहिँ बेच्नुहोस् होइन. अनि अनेक खालको चिजहरू छ त्यसमा. अनि मुख्य चाहिँ यसलाई कसरी चिन्न सकिन्छ भने सदस्य बनाउनुपर्छ भन्ना साथ तपाईँले चाहिँ एकदम हातै नहाल्नुहोस् त्यसमा, एकदम राम्ररी विचार गर्नुहोस् त्यसलाई, किन सदस्य बनाउनु पर्यो एउटा सामान बेच्नलाई है. त्यसैले तपाईँले यसको विषयमा सुन्नु नै भएको छैन भने जे होस् सतर्क हुनुहोस् अब, कोही कोही सायद भोगी पनि सक्नुभयो होला है. अनि यो चाहिँ पहिलो गुना हो. आज चाहिँ छिट्टो सम्पत्ति आर्जनको प्रतिज्ञा पछि चाहिँ प्रतिज्ञाको पछि चाहिँ नलाग्नुहोस्. नम्बर दुई चाहिँ अब यो हो आजको विषय, के अरे आजको बुँदा नम्बर दुईमा चाहिँ ऋण लिने र दिने बारेमा होसियार हुनुहोस्. हितोपदेश छ अध्यायमा जाउँ. ऋण लिने र दिने बारेमा होसियार हुनुहोस्. हितोपदेश छ अध्यायको एकदेखि पाँच हामी पहिला पढ्नेछौ. हितोपदेश छको एकदेखि यहाँ सल्लाह दिँदैछ बुवाले छोरालाई, हे मेरा छोरा, तिमी आफ्ना साथीका निम्ति जमानी बसेका छौ भने, हातमा आफ्नो हात ठोकेर परदेशीका लागि जमानी बसेका छौ भने, तिमी आफ्नै मुखका वचनहरूद्वारा फसेका छौ, तिमी आफ्नै मुखका वचनहरूद्वारा पक्राउ परेका छ. अब हे मेरा छोरा, यो गर र आफैलाई छुटाओ, किनभने तिमी आफ्नो साथीको पन्जामा परेका छौ. जाओ, आफूलाई नम्र तुल्याओ र आफ्नो साथीलाई मनाओ, आफ्ना आँखाहरूलाई निन्द्रा, आफ्ना पलकहरूलाई झप्की आउन नदेऊ. शिकारीको हातबाट मृगीले झैं र चरा मार्नेको हातबाट चराले झैं आफूलाई छुटाओ. अब यो चाहिँ विचार नपुर्याइकन ऋण लिने र विचार नपुर्याइकन चाहिँ हुन्छ 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 भनेर करार बाँध्ने है, सही छाप लगाउने होइन, विचार नपुर्याइकन ऋण लिने यस्तो करारहरू सम्झौताहरू बाँध्ने विषयमा चाहिँ दिएको चेतावनी हो. त्यो गरिसकेपछि अब हाम्रो हामी आफ्नै मुखको वचनले हामी पक्रिन्छ बाँधिन्छ, त्यसैले एकदम होसियार हुनुपर्छ है. अनि यो जमानी भन्ने यहाँ शब्द प्रयोग भएको छ होइन. अब कति केसमा चाहिँ अर्कोले ऋण लिइरहन्छ अनि आफू चाहिँ ग्यारेन्टी बस्दिरहन्छ, मेरो साथी हो है, त्यो भन्दा साथ के भन्दा छ भने म जिम्मेवार छु भन्दैछ होइन. एकदम होसियार हुनुहोस् यस्तो खालको तपाईँले प्रतिज्ञा दिनलाई. हामी विश्वासीहरूले जब बोल्छौँ त्यो सत्य मात्र बोल्नुपर्छ. संसारले त हुन्छ भन्छ भोलि हुँदैन भनिदिन्छ, तर हामी त्यस्तो भन्नु हुँदैन. त्यसैले विचार नपुर्याइकन ऋण लिने करार बाँध्ने सम्बन्धमाको यो चेतावनीबाट हामी केही कुरा सिकौं. पहिलो कुरा चाहिँ यदि केही गरी चाहिँ तपाईँ यस्तो खालको सम्झौता यस्तो खालको करारमा तपाईँ बाँधिहाल्नु भयो, हुन्छ हुन्छ भनिसक्नु भयो होइन, अनि त्यहाँ बहिना पनि गरिसकेका हुन्छ कहिले काहीँ यस्तो आर्थिक कारोबारमा. अनि अरू खालको कारोबार पनि हुन्छन् जसमा चाहिँ हामीले प्रतिज्ञा दिन्छौँ, जस्तो कि मगनी है, एउटा पुरुष एउटा स्त्री विवाह हुने भन्ने मगनी पनि एउटा प्रतिज्ञा हो. म तपाईँलाई विवाह गर्छु अथवा होइन फलाना फलानाको चाहिँ ले एकअर्कासँग चाहिँ प्रतिज्ञा बाँध्नु त्यो गम्भीर कुरा हो है. व्यापारिक मामिलामा चाहिँ हुन्छ तपाईँसँग मिलेर चाहिँ म यो गर्छु, व्यापारिक साझेदारिताहरू होइन, म यति राख्छु तपाईँ यति राख्नु। अब यति सब चाहिँ जब हामीले निर्णय गर्यौँ भने है हामीले बोलिसकेपछि त हामीलाई त तिमीले त गर्छु भनेको थियो नि भन्न सकिहाल्छ नि अर्कोले। त्यसैले एकदम विचार पुर्याउनु पर्यो जागिर सम्बन्धमा पनि है। ल यो जागिर लिने भने 3 वर्षको लागि अब विचार पुर्याउनु पर्यो होइन, अनि 1 वर्षपछि नै भन्दाखेरि चाहिँ हामी त झुटो भएनौँ है। त्यसैले राम्रो सोच्नु पर्यो यस्तो खालको कुराहरूमा, पढाइ सम्बन्धीमा पनि है। अब मानौ तपाईँले यी सब कुनै एउटा गर्नुभयो तर पछि चाहिँ तपाईँलाई महसुस भयो गल्ती भएछ, कतिचोटि हुन्छ है त्यस्तो गल्ती भएछ है, के गर्ने? एकचोटि जस्तो भयो, म चाहिँ एउटा सानो अफिस सञ्चालन गर्न थालेको थिएँ है, अनि मलाई चाहिँ म्यानेजर बनाएको थियो है, मालिक चाहिँ अर्कै व्यक्ति थियो होइन, अनि मलाई चाहिँ अनि मैले चाहिँ मान्छेहरूलाई त्यो अफिसमा चाहिँ मैले ऊ गर्न सक्थेँ, अफिसमा उनीहरूलाई कर्मचारी बनाउन सक्थेँ, तालिम दिनु पर्थ्यो, उसको तलब तोक्नु पर्थ्यो, सबै गर्नु पर्थ्यो। अनि एउटा व्यक्तिलाई चाहिँ मैले चाहिँ हुन्छ भने, तर केही समयपछि मलाई के थाहा भने ओहो यो व्यक्ति त हुँदैन रहेछ, अब के गर्ने मैले? सुरु त भएको छैन, हुन्छ भनिसक्यो है, अब गल्ती भएको मलाई महसुस भइसक्यो, यो व्यक्ति ठिक हुँदैन यो अफिसमा है। त्यसपछि म के गएँ भने शब्द चाँडो चाहिँ म उसँग गएर चाहिँ माफ मागेँ, मैले भने हेर्नुहोस् म सक्दिनँ, मैले बोलिहालेँ, मेरो आफ्नै जिब्रो चपाउनु परेछ तर म सक्दिनँ, त्यो त भन्नै पर्यो मैले। अब गल्ती भएको महसुस गरेपछि अब आफैलाई होइन ओछ्याएर आफ्नो गल्ती भएको स्वीकार गर्दै अगाडि बढ्नु नै बुद्धिमान हुन्छ होइन। गल्ती थाहा हुँदा हुँदै त्यसमा अगाडि म कसरी बढ्ने, अफिसमा समस्या हुन्छ पछि है। त्यसैले यदि छ नि तपाईँको पनि त्यस्तो कुनै कुरामा चाहिँ तपाईँको जिम्मेवारी यदि पक्का गरिसकिएको छ भने करार पूरा गर्नु त तपाईँको जिम्मेवारी हो है, तर सम्भव भएसम्म हेर्नुहोस् है, गल्ती भएको महसुस भयो भने सम्भव भएसम्म त्यसबाट आफू निस्कनलाई सकेसम्म केही न केही गर्नु बुद्धिमान हुन्छ। यो हितोपदेश 6:1-5 त्यही सिकाइरहेछ है। हो तिम्रो आफ्नै मुखका वचनहरूले फसेका छौ, अब के गर्ने? आफैलाई छुटाऊ है, आफूलाई नम्रति ल्याऊ, आफ्नो साथीलाई मनाऊ भन्दैछ, त्यहाँबाट निस्क, त्यो खालको प्रतिज्ञाबाट चाहिँ निस्क दिइहाले। कतिजना व्यक्तिहरू त्यस्तो सुन्छु मैले, हो भिजा आइहाल्यो भन्छ, गल्ती भइरहेछ म जाने, तर भिसा आइसक्यो, पासपोर्ट बनिसक्यो, सायद उसले महसुस गरे म जानु हुँदैन विदेशमा, तैपनि उनीहरूले त्यस्तो बहाना बनाउँछ। यदि त्यो गल्ती हो भने त सकेसम्म केही न केही गर्नु बुद्धिमान हुन्छ। अब जस्तो कहिले काहीँ चाहिँ विचार नपुर्याइकन तपाईँले ऋण लिनु भएर, ओहो यो ऋण लिनै हुँदैन थियो, मैले ऋण लिएँ के गर्ने? अब तपाईँले त दोब्बर काम भएर पनि त्यो ऋण तिरेर तपाईँ मुक्त हुनुपर्छ त्यसबाट, बुझ्नुहुन्छ है? डबल काम गरेर भए पनि मुक्त हुने हितोपदेश 6:1-5 हामीलाई त्यही भन्दा सक्दो चाँडो त्यो गलत खालको दायित्वहरूबाट चाहिँ तपाईँ निस्कनुहोस् है। यो चाहिँ गल्ती भएको महसुस भए उपाय खोज्नुहोस्। नम्बर 2 कुरा, अर्को कुरा चाहिँ के भने, एक त त्यसैले एकदम होसियार हुनुभयो पहिल्यै, अब गल्ती भयो भने चाहिँ त्यसबाट निस्कन कोसिस गर्नु पर्यो। नम्बर 2 चाहिँ के भने, जसले ऋण लिन्छ, बाइबलले यो भन्छ, जसले ऋण लिन्छ ऊ चाहिँ दास बन्छ। हितोपदेश 22:7 पल्टाउनुहोस् त, हितोपदेश 22:7 परमेश्वरले हामीलाई यही संसारमा बुद्धिमानी पूर्वक जिएको चाहनुहुन्छ है, अनि हामी एकदम सत्यमा जिएको चाहनुहुन्छ, अनि हामीलाई चाहिँ हितोपदेश 22:7 यसरी भन्नुभएको छ, धनीले गरिबहरूमाथि शासन चलाउँछ अनि ऋण दिनेको दास बन्छ। देख्नु भाइ, ऋण लिने मान्छे चाहिँ ऋण दिनेको के बन्छ? दास बन्छ है, किनभने यो आर्थिक रूपमा अब बाध्य, आर्थिक रूपमा मेरो अब दायित्व छ त्यो व्यक्ति जससँग मैले ऋण लिएँ है। अनि कुनै पनि यस्तो आर्थिक जिम्मेवारी अथवा दायित्व भनेको मैले पूरा गर्नै पर्ने ऋण भनेपछि त त्यो तिर्नु पर्छ नि, पर्दैन? त्यो आर्थिक कारोबार दायित्व भनेको के हो भने यो चाहिँ करार हो। करार भनेको चाहिँ दुई पक्षको बीचमा चाहिँ एउटा सम्झौता हो है। मैले यति समयको लागि तपाईँबाट यति लिँदैछु अनि यति समयपछि म तपाईँलाई दिन्छु। जब त्यो भन्दैछ भने ऋण भनेको त्यही त हो नि, होइन र? जब त्यो गर्छ भने त्यो चाहिँ सुन्नुहोस् है, परमेश्वरको सामु र मान्छेको पनि सामु एउटा गम्भीर करार हो, हल्का होइन, गम्भीर करार हो। अनि तर यदि आफूले तिर्न सक्ने कुरा आफूलाई पक्का छैन भने चाहिँ हामीले ऋण लिनु हुँदैन। आफूले तिर्न सक्ने कुरा आफूलाई पक्का छैन भने हामी ऋण लिनु हुँदैन। हेर्नु न, दोस्रो राजा चार अध्यायमा कस्तो समस्या पर्यो एकजना एउटा परिवारलाई। दोस्रो राजा चार अध्यायमा त्यहाँ एउटा भविष्यवक्ता थियो अथवा भविष्यवक्ताको शिष्य है, ऊ पनि परमेश्वरको वचनको सेवक थियो अनि उसले ऋण लिएको रहेछ है। अनि उसको श्रीमती रहेछ अनि उसको दुईटा छोराहरू रहेछ। तर के भएछ भने त्यो श्रीमानले ऋण लियो तर ऋण तिर्न नसकिकन नै ऊ मरेछ। अब कमाउने नै मरेछ। अब समस्यामा परेन श्रीमती र बालबच्चाहरू। अनि यहाँ लेखेको छ चार अध्यायको एक पदमा, अनि भविष्य वक्ताहरूका शिष्यहरूका पत्नीहरू मध्ये एउटी स्त्रीले यसो भन्दै एलिसालाई पुकारिन्। अब एउटा अर्को अगमवक्ता एउटा अगुवालाई चाहिँ पुकार्न गइरहेछ, समस्या पर्यो मलाई अब है, के भन्दैछ, तपाईँका दास मेरा पति मरे, अनि तपाईँलाई थाहा छ तपाईँको दासले परमप्रभुको डर मान्थे, अनि मेरा दुई छोराहरूलाई कमाराको रूपमा आफू कहाँ लैजानलाई महाजन आएका छन्। ऋणदाता त तिम्रो दुईटा छोरा भए पनि देऊ, अब तिम्रो दुईटा छोरालाई चाहिँ मेरो घरमा काम लाउँछु, मेरो बारीमा सित्तैमा काम लाउँछु, ऋण तिर्न त्यसरी भए पनि पर्नु गर्नु पर्यो भनेर आएको थियो। त्यसैले तिर्न सक्ने कुरा पक्का नगरिकन ऋण लियो भने चाहिँ परिवारलाई समेत समस्या पर्छ है। त्यसैले ऋण लिँदा चाहिँ हाम्रो वचन दिइरहेका हुन्छ होइन त? अनि जब हाम्रो वचन दिन्छौँ तब त्यो पूरा गर्नको लागि चाहिँ परमेश्वरले हामीलाई जिम्मेवार भएको ठान्नुहुन्छ। तिमीले त भनेको थियो कुनै पनि व्यर्थको वचन त मुखबाट ननिकालोस् भनेर हामीलाई है। अनि हामी विश्वासी हौ भने त हामीले त सत्य बोल्नुपर्छ है। भन न, मलाई थाहा छ म एक महिनामा तिर्न सक्दिनँ अरे, म एक महिना तिर्दिन्छु, त्यसो त बोल्नु हुँदैन भाइ, झुटो हो त्यो। भाइलाई भनेछ हरेकले आफ्नो छिमेकीसित साँचो बोलोस्, झुटो नबोलोस् भनेछ है। अनि त्यसैले हामीले सत्य बोल्नुपर्छ भन्ने उहाँको माग नै छ। हामीले जब कुनै प्रतिज्ञा दिन्छौँ कसैलाई, कुनै प्रतिज्ञा दिन्छौँ यो आर्थिक कारोबारहरूमा, त्यो मुखको वचनले त हामी बाँधिएका हुन्छौँ। हामीले त्यसरी आफूलाई हेर्नुपर्छ हो। अनि त्यो कुनै पनि हिसाबमा, चाहे विवाहको सम्बन्धमा है, करार होस्, वैवाहिक करार होइन, विवाहको करार सुन्नु भएको छ, त्यो त रीति होइन नि त्यो, त्यो परमेश्वरको सामु सबै मानिसहरूको सामु म यो जिम्मेवारी पूरा गर्दैछु भन्ने छ पुरुषले स्त्री दुवैलाई। अर्को चाहिँ व्यापारको करार पनि हुनसक्छ। व्यापारमा चाहिँ लेनदेनको कुरा हुन्छ, पैसाको कुरा हुन्छ, यति समय भन्ने कुरा हुन्छ होइन, त्यो ब्याजको कुरा पनि आउला होइन संसारमा हामीले गर्दाखेरि। त्यसैले त्यो चाहिँ हामीले चाहिँ गम्भीर रूपमा नै लिनुपर्छ है। कुनै कुनै देशमा चाहिँ यस्तो छ है, हाम्रो देशमा चाहिँ छैन होला, कुनै कुनै देशमा चाहिँ कुनै एउटा ठुलो संस्था अथवा भनौँ न व्यापार चाहिँ डुब्न लागेछ भने, ऋणले तिर्न नसके डुब्न लागेछ भने उनीहरू चाहिँ सरकार कहाँ गुहार मार्न जान्छ। सरकारमा कसरी गुहार माग्छ भने हामी टाट पल्ट्यौँ, अनि त्यो भनेपछि चाहिँ उनीहरूलाई चाहिँ केही छुट हुँदो रहेछ। तर विश्वासीले गर्ने खालको काम होइन त्यो है, त्यो त भाग्न खोजिरहेको है, आफ्नो जिम्मेवारबाट भाग्न खोजिरहेको क्रिस्चियन तरिका चाहिँ होइन। त्यसैले नियमले दिन्छ भन्दैमा पनि ठिक नहुन सक्छ, बुझ्नुहुन्छ है। अनि बरु कुनै कुनै परिस्थितिमा के गर्न सकिन्छ भने आपसी कुराकानी गरेर आफूले ऋण तिर्न सकेनौ होइन अब दुई महिना भने त हेर्नुहोस् होइन बरु अवधि लम्ब्याउन सकिन्छ नि होइन अवधि लम्ब्याउनु बरु गएर कुरा गर्ने हामी इमान्दार छौँ भने हामी त्यो गर्छौँ मैले तिर्न सकिनँ बरु अलिकति समय लम्ब्याइदिनु होला भने त्यसरी कुरा गर्नु चाहिँ इमान्दार है हामी चाहिँ अनि तर ऋण भनेको चाहिँ चुक्ता गर्नै पर्छ यो परमेश्वरको वचनमा चाहिँ हामी सत्यवादी छौँ कि छैन भन्नेको जाँच हो यो अनि अर्को कुरा के होसियार हुनु भन्यो भने अब यही बुदामा छ हामी ऋण लिने दिने विषयमा चाहिँ एकदम होसियार हुनुपर्छ अनि विशेष गरी चाहिँ यदि शर्त नै नराम्रो छ है कोहीले भन्छ हुन्छ ऋण दिन्छु तर यति ब्याज भनिदिन्छ हाम्रो देशमा त है के भन्ने अब 30% ब्याज धरिसम्म लिन्छ त्योभन्दा पनि बढी लिन्छ कि है है त्यस्तो त्यस्तोसम्म छ त्यो व्यक्तिगत ऋणहरू क्या त्यतिसम्म लिन्छ अब एकजना गएछ ब्याङ्कमा है उसको के को लागि ऋण लिनु पर्ने ब्याङ्कले भनेछ 20% ब्याज रे सोच्नुहोस् अब बुद्धिमानी हो कि होइन 20% ब्याज भने कम हो त्यसपछि चाहिँ अझ जति अनि एउटा मैले सुनेको चाहिँ अथवा पढेको चाहिँ ब्याङ्कले चाहिँ 20% ब्याज लिने रे साथै त्यो कर्जाको 20% रकम ब्याङ्कमै राख्नुपर्ने रे अझ त्यसको पनि ब्याज तिर्नुपर्ने रे है भनेपछि यो बुद्धिमानी होइन त्यसैले ऋण पाइयो भन्दैमा पनि नलिनुहोस् एकदमै होसियार हुनुहोस् एकदम कडा शर्तहरू अथवा खराब शर्तहरूमा चाहिँ ऋण लिनु चाहिँ बुद्धिमानी होइन अब 30-30% ब्याज तिर्नुपर्ने व्यक्तिगत कर्जा जसमा फेरि विभिन्न जरिवाना तोक्या हुन्छन् अनि कुनै के शुल्कहरू रे है तोक्या पनि हुन्छन् है अब यस्ता करारहरूमा सहमत हुनु भनेको म देख्छु यो त मूर्खता हो है त्यस्तो खालको ऋण लिनुभन्दा त है परमेश्वर हुनुहुन्न तपाईँको परमेश्वर पिताले चाहिँ हाम्रो खाँचोहरू पुरा गरिदिनु प्रतिज्ञा गर्नु भएको छैन है र है उहाँको आज्ञा पालन गरेको खण्डमा उहाँले हाम्रो लागि बाटो खोलिदिनुहुन्छ भनेर हामीले यही मानवीय सञ्जालमा मानवीय तरिकाहरूले चाहिँ हामी दगर्नु हुँदैन त्यो गर्यो भने चाहिँ उहाँमा भरोसा नगरे बराबर हो त्यो विश्वासको निर्णय पनि होइन त्यत्रो त्यत्रो ब्याज तिर्छु भनेर हामी चाहिँ होइन त्यस्तोमा लाग अनि त्यसैले आवेगमा सोच विचार नपुर्याइकन चाहिँ ऋण नलिनुहोस् है विशेष गरी खराब शर्तमा त नलिनुहोस् नै तपाईँकै भलाइको लागि यो म भन्दैछु यस्तो गर्नु भनेको चाहिँ विश्वासको निर्णय होइन यो चाहिँ अविश्वासले काम गर्न अविश्वासले काम गरिरहेछ अनि बिना विश्वास त परमेश्वरलाई खुसी पार्न सकिँदैन भनेको छ हिब्रू 11:6 ठिक छ है एकदम होसियार हुनुहोस् है अनि अब तपाईँले चिन्नुहुन्छ होला मान्छे ऋणमा डुबेको तिर्नै नसकेको कति भार हुन्छ त्यो अनि एउटा क्रिस्चियनको लागि त एकदम नराम्रो गवाही हो एउटा विश्वास त स्वतन्त्र हुनुपर्ने कसैको दास भएर हामी जिउने त होइन नि हामी त परमेश्वरको दास भएर जिउनलाई होइन लियौँ भने एकदम बुद्धिमानी साथ तिर्न सक्ने हामीले देखेर उपाय भएर मात्र गर है अनि ठुलो ठुलो सपनाको पछि नलागौँ है अर्को कुरा अब चाहिँ ऋण दिने विषयमा पनि होसियार हुनुहोस् उधारो दिने विषयमा पनि होसियार हुनुहोस् हो उधारो दिने समय पनि हुन्छ बाइबलमा उधारो दिँदै नदेऊ भनेर हामीलाई निर्दय हो भन्न त भएको छैन हामीलाई त दयालु हो भने कृपालु हो हेर्नुहोस् न दिने समय पनि हुन्छ भजन सङ्ग्रह 37 एकचोटि पल्टाउनुहोस् त भजन सङ्ग्रह 37:26 लेखिएको छ भजन सङ्ग्रह 37:26 यहाँ लेखेको छ ऊ सदा कृपालु रहन्छ ए माफ गर्नुहोस् 25 पढौँ है इतोपदेश होइन भजन सङ्ग्रह 37:25 म जवान थिएँ दाउदले भन्छ र अहिले बुढो भएको छु तर पनि मैले धर्मी जनलाई त्यागिएको देखेको छैन न त उसको सन्तानलाई रोटीको भिख माग्दै गरेको देखेको छु दाउदको आफ्नो व्यक्तिगत अनुभव उसले भन्दैछ परमेश्वर भरोसा गर्ने व्यक्तिलाई चाहिँ मैले माग्दै हिँडेको चाहिँ देखेको छैन। अनि त्यसपछि 26 पदमा भन्छ त्यस्तो विश्वासीको बारेमा, ऊ सदा कृपालु रहन्छ, दयालु रहन्छ र ऋण दिन्छ भनेछ। वास्तवमा यहाँ परिस्थिति अनुसार कसैलाई ऋण दिनु एउटा दयालु काम हो अनि उसको सन्तान आशिषित हुन्छ भनेछ। एक्चुअली लुका 6 पनि जाउँ त, त्यहाँ पनि हामी पढ्छौँ उधार अथवा सापट दिने विषयमा। लुका 6 34 पददेखि, लुका 6 34 36 लुका 6:34। अनि उनीहरूबाट फिर्ता पाउने आशा राखी तिमीहरूले उनीहरूलाई सापट दिँदछौ भने त्यसमा तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि पापीहरूलाई दिएको जति फिर्ता पाउने आशामा सापट दिँदछन्। 35 पद, तर विश्वासीहरूलाई भनिएको छ, तिमीहरूका शत्रुहरूलाई प्रेम गर र भलाइ गर अनि फेरि केही पाउने आशा नगरिकन सापट देऊ। यसरी भनेको छ, त्यो दयालु व्यवहार बुझ्नु है। समस्यै परेको छ उसलाई, होइन, ऋण माग्न आएको छ, त्यो जाहेज छ इत्यादि है। तपाईँले केही पाउने आशा नगरिकन सापट दिनुभयो भने यहाँ के भन्छ लेखेको छ, र तिमीहरूको इनाम ठूलो हुनेछ, परमेश्वरको प्रतिज्ञा, र तिमीहरू परम प्रधानका सन्तान हुनेछ। साँच्चै तिमीहरू विश्वासीको चरित्र बल्ल देखियो भन्नुहुन्छ, किनकि उहाँ भनेको परमेश्वर अधन्यवादी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ। परमेश्वरले हामी सबैलाई संसारको एक एकलाई यस्तो प्रेम गर्नुभयो। हो, उहाँलाई थाहा थियो फलानाले विश्वास गर्दैन तै पनि उसको लागि मरिदिनु भयो है। दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ अनि सापट दिने त्यहाँ समय हुन्छ, तर फेरि होसियार हुनुहोस्, उधारो माग्ने जोसुकैलाई सापट दिनु, उधारो दिनु चाहिँ बुद्धिमानी होइन, जोसुकैलाई दिनु चाहिँ बुद्धिमानी होइन। त्यसैले यहाँ चाहिँ के हामीलाई यहाँ अध्ययन गर्दछौँ भने, हामी दयालु त हुनुपर्छ तर होसियार पनि हुनुपर्छ, नत्र भने आफ्नै परिवारलाई आफ्नै हरूलाई पनि हामीले दुःख दिन पुग्न सक्छौँ यो बेहोसियारीको दया के भन्ने यसलाई। किनभने भजन संग्रह 112 हामी पल्टाउँ त, यो उधारो दिने काम सुझबुझले गरिनुपर्छ भन्ने छ। भजन संग्रह 112:5 भजन संग्रह 112:5 पदमा लेखेको छ, भलो मानिसले भनेको एउटा अरूलाई असल गर्ने मानिसले कृपा देखाउँछ र उधारो दिन्छ। हो, उधारो दिनु त्यहाँ समय छ, भलो मानिसले कृपा देखाउँछ र उधारो दिन्छ, तर यो पनि लेखेको छ हेर्नुहोस् त, उसले आफ्ना काम कुरा सुझबुझले सञ्चालन गर्छ। देख्नुभयो, उसले त्यो उधारो दिने काम पनि कसरी गर्छ रे, सुझबुझले, भनेको चाहिँ ऊ विवेकी भएर विचार पुर्याएर है गर्नुपर्छ। परमेश्वर बुद्धिमानी हुनुहुन्छ, त्यसैले विभिन्न केही सुझाव भन्ने कि परमेश्वरको वचनबाट केही कुराहरू, पहिलो कुरा चाहिँ के भने, अपरिचित व्यक्तिलाई भनेको नचिनेको व्यक्तिलाई उधारो नदिनुहोस्। हितोपदेश 11:15 पल्टाउँ, हितोपदेश 11:15 नचिने व्यक्तिलाई उधारो नदिनुहोस्। हितोपदेश 11:15 यहाँ लेखेको छ, जो परदेशीको निम्ति एउटा अपरिचित व्यक्तिको निम्ति जमानी बस्छ त्यसले यसको लागि पीडा भोग्नेछ, आफैले दुःख पाउने हो, साथै आफ्नै परिवारले पनि पाउँछ होला है। जो परदेशीको निम्ति जमानी बस्छ त्यसले यसको लागि पीडा भोग्नेछ, पछि चाहिँ उसले आफ्नो हात चाहिँ पूर्वमा राख्नेछ भने जस्तो है जिब्रो टोक्नेछ उसले हत मैले चाहिँ गल्ती गरेँ भनेर. तर जसले जमानी वस्तु घृणा गर्छ ऊ सुरक्षित रहन्छ. साथै कस्तो व्यक्तिलाई उधार चाहिँ नदिनुहोस् भने एउटा अल्छी मान्छेलाई अथवा एकदम परिश्रम नगरिरहेको मान्छेलाई चाहिँ उधार नदिनुहोस्. दोस्रो थेसलोनिकी 3:10 परमेश्वरले हामीलाई निर्देशनहरू दिनुभएको छ यस विषयमा. एकदम व्यवहारिक पुस्तक हो बाइबल है. पैसा जस्तो दिनदिनको जीवनमा हामीलाई को सम्बन्धमा चाहिँ हामीलाई परमेश्वरले यदि केही नै नभन्नु भएको भए त अनौठो हुन्थ्यो है. परमेश्वरले त भन्नुभएको छ. दोस्रो थेसलोनिकी 3:10 म पढ्नेछु. यहाँ लेखेको छ किनकि तिमीहरूसँग रहँदा पनि पावलले लेख्दैछ किनकि तिमीहरूसँग रहँदा पनि हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं यदि कसैले काम गर्न चाहँदैन भने त्यसले नखाओस् पनि. सजिलो साथ उल्लेख छ है कामै गर्दैन भने त्यो व्यक्तिलाई किन ऋण दिनुहुन्छ तपाईँ है नगर्नुहोस् त्यसो है. अल्छी मान्छेलाई उधार नदिनुहोस्. अर्को चाहिँ एउटा व्यक्ति छ उसको गवाही राम्रो छैन देखिसक्नु भयो है. त्यो मान्छे भर पर्न सक्ने व्यक्ति होइन तपाईँलाई थाहा छ उसलाई उधार नदिनुहोस्. सबैले उसको बारेमा चाहिँ राम्रो छैन नि भन्छ गवाही राम्रो छैन. तपाईँले पनि हेर्नुभयो ऊ भर पर्न सकिँदैन भने उधार नदिनुहोस्. हितोपदेश 25:19 अनि होसियार हुनुपर्छ यी कुराहरूमा. अनि हामी फरक फरक हुन्छ हाम्रो स्वभाव हाम्रो कमजोरीहरू. कोही कोहीलाई नाइ भन्न एकदम गाह्रो लाग्छ होइन त. नाइ भन्न एकदम गाह्रो लाग्छ. हो मलाई कमजोर भन्ला मलाई चुच्चो भन्ला होइन. त्यसरी तपाईँ बाध्यतामा चाहिँ त्यसरी नपर्नुहोस्. राम्ररी सोच्नुहोस् होइन. यदि यो गलत काम हो भने चाहिँ अलग बस्नुहोस्. जस्तै हितोपदेश 25:19 हेर्नुहोस् त. हितोपदेश 25:19 विपत्तिको समयमा विश्वासघाती मान्छेमाथि भरोसा पर्नु चाहिँ भाँचिएको दाँत र जोड्नीबाट फुस्केको खुट्टा जस्तो हो. कहिले मकै अथवा भटमास टोक्न खोज्नु भएको छ तपाईँको हल्लिरहेको दाँतले? तपाईँको हल्लिरहेको दाँत पनि भाँचिन्छ. त्यस्तै हो जब चाहिँ एउटा भर पर्नै नसक्ने मान्छेसँग चाहिँ तपाईँ यस्तो आर्थिक कारोबार गर्दै हुनुहुन्छ भने तपाईँले धोका पाउने हो है. विश्वासघाती मान्छेमाथि भरोसा पर्नु चाहिँ भाँचिएको दाँत र जोड्नेबाट फुस्केको खुट्टा जस्तो हो. लुका 16 जाउँ त. लुका 16 प्रभु येशूले पनि यसको विषयमा भन्नुभएको छ. लुका 16:10 प्रभुले भन्नुभयो जो सबैभन्दा थोरै कुरामा विश्वासयोग्य हुन्छ त्यो धेरैमा पनि विश्वासयोग्य नै हुन्छ अनि जो सबैभन्दा थोरै कुरामा अधर्मी हुन्छ त्यो धेरैमा पनि अधर्मी नै हुन्छ. त्यसैले भर पर्दो छ कि छैन? तर कतिपल्ट चाहिँ मानिसहरू एकदम छली हुन्छन् भरपर्दो जस्तो देखाउँछ आफूलाई सुरु सुरुमा है. पसलैहरूले भन्छ कि सुरु सुरुमा होइन उदाहरणमा लान्छन् तिरिहाल्छन् एकदम टाइममा होइन. काठमाडौँमा धेरै सुने मैले चाहिँ अनि पछि त डक्कै एकैचोटि लान्छन् कति कुनै कति हजारको त्यसको त छैन कोठा छोडेर गइसकेका हुन्छन्. एकजनाले मसँग चाहिँ थोरै पैसा माग्नुभयो एकचोटि यो कति वर्ष अगाडि कुरा है. अनि दिए अनि उहाँले तुरन्तै केही समयपछि दिइहाल्नु भयो. उहाँले यसरी पनि भन्नु ओहो है यो ऋण त मलाई त तिरिहाल्नु जस्तो लाग्छ भन्नुभयो नि. मलाई त राम्रो लागेन राम्रो रहेछ भने. अनि केही समयपछि अलिक बढी ऋण माग्नु भयो. तर पहिला उहाँ आफूलाई विश्वासयोग्य देखाएकोले चाहिँ मलाई चाहिँ उहाँलाई दिन ठिकै हुन्छ जस्तो लाग्यो. अनि योपालि चाहिँ अलिक धेरै माग्नु भयो कुनै कति हजार माग्नु भयो. त्यसपछि त आएन पैसा त है. मैले त कुरा गरेँ आउँदै आएन है. अनि फेरि अझ पनि माग्नु आउनु भयो. अब मैले दिएँ होला गाह्रै पर्ला हो त त्यसपछि त दिएन भने म आफै मूर्ख हुन्छु त्यसपछि त होइन. त्यसैले कतिचोटि चाहिँ हामीले हन्डर खाएर सिक्छौँ है, तर प्रभुले भन्नुभएको छ हामी चाहिँ विवेकी भएर गर्नुपर्छ. प्रभुले पनि जो थोरै कुरामा विश्वास योग्य छैन भने उसलाई अझ धेरै जिम्मेवारी कहाँ दिनुहुन्छ र उहाँले. हामी पैसाको मामला भनेको सानो चिज हो, पैसा भनेको सानो पैसा जस्तो चिजमा नै हामी चाहिँ विश्वास योग्य छैन भने हामीलाई आत्मिक जिम्मेवारीहरू दिन त परै जाओस् परमेश्वरले. त्यसैले कस्तो छ तपाईँको पैसाको सवालमा बुद्धिमानी छैन भनेर कोही एउटा व्यक्ति तपाईँलाई थाहा छ भने उसलाई उसलाई पैसा सापट नदिनुहोस् होइन. उसले राम्ररी चलाउन सक्दैन होइन, अनि अनि त्यस्तो भएको छ है. अनि अनि कोही व्यक्ति साथै नराम्रो गरी ऋणमा डुबिरहेको छ, त्यो मान्छे सापट माग्न आयो भने चाहिँ नदिनुहोस् है. केही न केही समस्या छ उसको है, त्यसरी ऋणमा डुबिरहनुमा है. त्यतिकै डुब्दैन त्यसरी मान्छे ऋणमा है. झन् अब खराब चरित्रको व्यक्ति छ भने उसलाई पनि सापट नदिनु. जस्तो कि तपाईँलाई थाहा छ यो मान्छे ढाँट्ने मान्छे हो भने किन त्यस्तो व्यक्तिलाई सापट दिने. ढाँट्ने मान्छे हो तपाईँलाई ढाँट्न सक्दैन सकिहाल्छ. अझ चोर्ने मान्छे हो, अरूलाई ठग्ने मान्छे हो भने, अथवा भनौँ न ऋणदाता जस होइन जसलाई ऋण उसले लिएको छ नि र जसलाई उसले पैसा तिर्नुपर्ने, ऋणदातादेखि नै ऊ भागिरहेछ भने लुकिरहेछ भने त्यो मान्छेलाई पनि ऋण नदिनुहोस्. अनि जो मान्छे अब विश्वासी त विश्वासी भन्छ तर विश्वासी जीवनमा ऊ विश्वासी योग्य छैन. जस्तो कि मण्डली आउने काममा विश्वासी छैन, उसको दैनिक बाइबलमा पढ्नेमा विश्वासी छैन भने अब कहाँ पैसाको सम्बन्धमा तपाईँ उसलाई भरोसा गर्न सक्नुहुन्छ सक्नुहुन्न है. यस्तोलाई पनि सापट नदिनुहोस्. अनि किन यो गर्ने हो, यो त ज्यादै निर्दयी भयो नि भन्नाले होइन होइन, यो होइन. कस्तो भने जब कुनै व्यक्तिलाई यो सिद्धान्त चाहिँ सिक्नुहोस् है, यो चाहिँ जेमा पनि लागु हुन्छ, कुनै व्यक्तिलाई खराब काम गर्नमा तपाईँले नै सहयोग गर्नुहुन्छ भने तपाईँ पनि जिम्मेवारी हुन्छ त्यसमा. बाइबलको यो सिद्धान्त छ अरूलाई खराब गर्न. जस्तै कि अल्छी भएर बसिरहेछ काम पनि गरिरहेछ होइन, उसलाई ऋण दिनुभयो भने चाहिँ उसलाई अल्छी हुन सहायता गरे हो तपाईँले, बुझ्नुहुन्छ. उसको जिम्मेवारी त उसलाई बोकाउनु पर्ने हो, ऊ गैर जिम्मेवारी हुन्छ है. त्यसैले अरूलाई खराब गर्न टेवा दिनु भनेको चाहिँ उनीहरूको खराब काममा सहभागी बन्नु हो. एक दुईवटा पद हेरौँ यस सम्बन्धीमा. पहिलो तिमथी पाँच अध्याय, पहिलो तिमथी पाँच अध्याय कतिपटक हामी नजानेर यो गर्न पुग्छौँ. हामी चाहिँ सोच्छौँ ओहो म सहायता गर्न चाहन्छु, सहायता गर्नु राम्रो हो है, गर्नुपर्छ एकदमै, तर अलिक विवेकी हौ, सोचौँ जाँचौँ. अनि हामी चाहिँ अर्काको खराबीमा हामी सहभागी त बनेको नहोस् है. पहिलो तिमथी पाँचको बाइस पदमा लेखेको छ, कुनै मानिसमाथि झट्टै हातहरू नराख, छिट्टो समर्थन नगर भन्दैछ कसैलाई, न त अरू मानिसहरूका पापहरूमा भागीदार हो. आफूलाई शुद्ध राख. यो पदले भन्दैछ अरू मान्छेहरूको पापहरू, त्यो त अरूहरूको पाप थियो नि त, तर तपाईँ चाहिँ त्यसको भागीदार नबन्नुहोस्. यो उधारो इत्यादि दिने कामले पनि हामी त्यो गर्न पुग्न सक्छौँ. दोस्रो यहुन्ना पनि एकचोटि हेरौँ. दोस्रो यहुन्ना, दोस्रो यहुन्ना दोस्रो यहुन्ना दस एघारमा लेखेको छ, यहाँ चाहिँ झुटा शिक्षकहरूको बारेमा. दोस्रो यहुन्ना यो चाहिँ प्रकाशभन्दा ठिक अगाडि है, एक पन्नामा त छ त्यो पत्रको दस पद, यदि कोही तिमीहरूका आउँछ र यही शिक्षा ल्याउँदैन भने, भनेको बाइबलको प्रेरितहरूको शिक्षा ल्याउँदैन भने, त्यसलाई आफ्नो घरभित्र स्वागत नगर है. यस्तो पनि भनेको छ, न त त्यसलाई सलाम भन, किनकि जसले त्यसलाई सलाम भन्छ, सलाम भनेको चाहिँ अभिवादन, हामीले जेमिसी भने जस्तै, किनकि जसले त्यसलाई सलाम भन्छ ऊ त्यसका दुष्ट कामहरूको भागी बन्छ. त्यसैले अर्काको दुष्ट कामहरूमा हामी नै भागी बन्न पुग्छौं जब अर्कोलाई टेवा दिन्छ एउटा खराब गर्ने व्यक्तिलाई. अनि प्रकाश 18 मा पनि अर्को एउटा पद यो चाहिँ अलग रहनुपर्छ भन्ने शिक्षा हो. प्रकाश 18:4 अनि मैले स्वर्गबाट यसो भन्दै गरेको अर्को एउटा आवाज सुने, हे मेरा जनहरू हो, विश्वासीहरूलाई भन्दैछ, त्यसबाट निस्केर आओ र तिमीहरूले त्यसका पापहरूमा सहभागी हुन नपरोस्, त्यसका र त्यसका महामारीहरूबाट तिमीहरूले पाउन नपरोस्. त्यसैले उधारो दिने लिने ऋण दिने लिने सम्बन्धमा चाहिँ होसियार हुँ भनेर हामीले अध्ययन गर्यौं. अब केही अरू गुणहरू नम्बर 3 चाहिँ हाम्रो आर्थिक कुराहरूमा बुद्धिमान हुनलाई चाहिँ के पनि गर्नुपर्छ भने असल सल्लाह चाहिँ लिनुपर्छ. हितोपदेश 19:20 पल्टाउँदा अब अर्को गुणमा है हितोपदेश 19:20 असल सल्लाहहरू लिनुहोस्. हितोपदेश 19:20 लेखेको छ, सल्लाह सुन र शिक्षा ग्रहण गर र तिम्रो आउँदो समयमा तिमी बुद्धिमान हुन सक. हामी बुद्धिमान भन्छौ हामी सल्लाह लियो भने, अनि हो आर्थिक मामिलाहरूमा पनि हो. सबै कुरा हामीलाई थाहा छैन, सबै कुरा हामीले कहाँ जानेका हुन्छौँ, हामीले भन्दा अरूले जानेका हुन्छन्. 24 पनि हेर्नुहोस् त 24:6 यहाँ लेखेको छ, किनकि तिमीले बुद्धिपूर्ण सल्लाहद्वारा आफ्नो युद्ध गर्नेछौ अनि जहाँ धेरै सल्लाहकारहरू हुन्छन् त्यहाँ सुरक्षा हुन्छ. एकजनासँग मात्र पनि होइन रे सल्लाह, त्यहाँ धेरैजना सल्लाहकारहरू तपाईँ सल्लाह लिनलाई चाहिँ खोज्नुहोस्. अब विशेष गरी यो ठूला ठूला निर्णयहरू, ठूला ठूला आर्थिक निर्णयहरू आफू एक्लैले नगर्नुहोस्, तपाईँको आफ्नै सुरक्षा हुन्छ. बाइबलले हामीलाई त्यही भनेको छ. त्यहाँ हामीभन्दा त्यस विषयमा जानकार व्यक्तिहरू अनि आत्मिक अगुवाहरू, हाम्रो बुवा आमाहरू अनि मण्डलीमा उमेर खाएका पाको विश्वासीहरू हुन्छन्, अनि त्यस्ता बुद्धिमानी व्यक्तिहरूसित असल सल्लाह चाहिँ लिनुहोस्. आर्थिक मामिलाहरूमा बुद्धिमानी छन् भनेर प्रमाणित भएको व्यक्तिसँग सल्लाह लिनुहोस् है. आर्थिक मामिलामा फेल खाएको व्यक्तिसँग चाहिँ सल्लाह नलिनुहोस् है. अनि तपाईँ युवा हुनुहुन्छ भने चाहिँ आफ्नै युवा साथीहरूसँग सल्लाह नलिनुहोस्, त्यो नगर्नुहोस्. आफ्नै साथीभाइहरूसित सल्लाह लिनुहोस्. उमेर खाएका बढी बुद्धि भएकाहरूमा जानुहोस् हो. सुलेमान राजाको छोराले त्यही गल्ती गरे हो नि है. सुलेमान मरेपछि उसको छोरा राजा हुन लागेको थियो, उसलाई सल्लाह चाहेको थियो. उसले चाहिँ सल्लाह लिन चाहिँ दुई समूहसँग सल्लाह लिए, एउटा चाहिँ बुढापाकाहरूसँग सल्लाह लिए, उनीहरूले एउटा कुरा भन्यो, अनि उसको सँगै हुर्केका साथीहरूसँग सल्लाह लिए, उनीहरूले अर्कै कुरा भन्यो. अनि कुन चाहिँ रोज्यो उसले? उसको साथीभाइहरूको सल्लाह रोज्यो, अनि इजरायल देश दुई टुक्रा भयो त्यसपछि चाँडै नै है. अनि इजरायल उत्तर र दक्षिणमा टुक्रिएकै नै कारण गलत सल्लाहको कारणले हो. त्यसैले बुद्धि भएका उमेर खाएकाहरूसँग सल्लाह लिनुहोस्. नम्बर 4 है अर्कोमा जाउँ, एकदम महत्वपूर्ण यो बुझ्दा, आर्थिक मामिलाहरूमा अविश्वासीहरूसित एउटै जुवामा ननारिनुहोस्. दोस्रो कोरिन्थी 6:14 अविश्वासीहरूसित आर्थिक मामिलाहरूमा एउटै जुवामा चाहिँ ननारिनुहोस्. दोस्रो कोरिन्थी 6:14 हामीले पढ्छौँ. दोस्रो कोरिन्थी 6:14 अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतियो भनेको छ. अनि हो यसले नाता गोतालाई समेत समेट्छ. एउटा होइन विश्वासीले कहिलेकाहीँ यो जानेको हुँदैन, विशेष नयाँ विश्वासी, अनि सायद ऊ पहिलादेखि नै त्यस्तो साझेदारमा हुन पनि सक्छ अनि प्रभुमा आए. अब के गर्ने भने उसले चाहिँ त्यो जुवाबाट छिटोभन्दा छिटो आफूलाई निक्लनलाई चाहिँ प्रयास गर्नुपर्छ. किन? ताकि ऊ स्वतन्त्र भएर प्रभु येशूको सेवा गर्न सकोस्. बुझ्नुहुन्छ है? किन यो गर्नु हुँदैन? हामी साझेदार बन्नुहुन्न अविश्वासीसँग, सोच्नुहोस् न, एउटा अविश्वासीलाई परमेश्वरको डर छँदै छैन, उसलाई झुट बोल्न केही गाह्रो हुँदैन है। अनि कुनै अनैतिक काम गर्नु पर्यो होइन, कर छल्नु पर्यो होइन, अनेक कुराहरू आउँछ आर्थिक मामलामा, त उसलाई केही न केही है। ऊ बेग्लै सिद्धान्तहरूमा चलिरहेको हुन्छ, अर्कै सिद्धान्त छ, हाम्रो सिद्धान्तहरू अर्कै छन्, उसको अर्कै उद्देश्य हुन्छ। तपाईँ विश्वासी हुँदा तपाईँको अर्कै उद्देश्य हुनुपर्ने हो, उसको अर्कै तरिकाहरू हुन्छ है, एउटा विश्वासीको अर्कै हुन्छ। अनि कसरी यो सफल हुन्छ त त्यस्तो खालको व्यापार है, झन् हामी चाहिँ त्यहाँ जेलिन पुग्छौँ, हामीले गलत निर्णयहरूलाई पनि समर्थन गर्न पुग्ला है। अनि के हुन्छ भने तपाईँको भनौँ न, तपाईँले जस्तो पार्टनर गर्नुभएको छ भने एउटा अविश्वासी पार्टनरले केही काम बिगार्यो भने उसलाई मात्र दोष आउँछ कि तपाईँलाई पनि आउँछ होला, तपाईँलाई पनि आउँछ है, किनभने तपाईँ त्यसको पार्टनर हो है। एकदम होसियार हुनुहोस् त्यसैले, यो गर्नु हुँदैन। अब नम्बर पाँचमा चाहिँ आफूसित जे छ त्यसमा चाहिँ धन्यवादी बन्नुहोस्। एकदम महत्त्वपूर्ण बुझ्दा यसो विचार गर्यो भने कतिपल्ट चाहिँ आफूसँग भएका कुराहरू हामीले बिर्सिरहन्छ है, आफूसँग नभएको कुराहरू सोचिरहन्छ। आफूसित जे छ त्यसमा धन्यवादी बन्नुहोस् र त्यसलाई चाहिँ प्रयोगमा ल्याउनुहोस् है। हितोपदेश 12 जाउँदा एकचोटि आफूसँग भएको कुरालाई प्रयोग गर्नुहोस्। तर मानव स्वभाव के छ भने पल्लोपट्टिको डाँडा नै हरियो देखिन्छ अरे क्या। हितोपदेश 12 हामी पढ्छौँ, हितोपदेश 12 17 ए माफ गर्नु, हितोपदेश 12:27 पद हो, यहाँ लेखेको छ, अल्छेले आफ्नो शिकारको सेकुवा बनाउँदैन है, अल्छेले आफ्नो शिकारको सेकुवा बनाउन, तर परिश्रम गर्ने मानिसको सम्पत्ति बहुमूल्य हुन्छ। के भन्दैछ भने उसको हातमा त्यहाँ शिकार छ है, तर ऊ अल्छी छ, पकाउन पनि उसले चाहिँ अल्छी गरिरहेछ, आफूसँग भएको चिज भन्दा अरू थोक हेरिरहेछ उसले। अनि के भने काम नगरी बस्नलाई चाहिँ हामी बहाना चाहिँ नबनाऊ। हितोपदेश 20 जाउँ त, धन्यवादी हौ आफूसँग भएको कुरामा प्रयोग गरौं र काम नगरी बस्नलाई चाहिँ अब के बहाना बनाउनु मन लाग्छ त्यसबाट चाहिँ हामी जोगियौँ है। हितोपदेश 20:4 पदमा झाडको कारणले अल्छे मान्छेले हलो जोत्दैन, यसैले कटनीको समयमा त्यसले भिख माग्छ तर केही पाउँदैन। सजिलै बुझिन्छ त्यो 22:13 पनि जाउँ, 22:13 उसले बहाना बनाउँदैछ यो अल्छेले, के भन्छ ए जाडो छ अहिले है, अनि उसले चाहिँ अब पछि भिख माग्नुपर्ने हुन्छ, बहाना नबनाऊ भन्दैछ। 22:13 पनि पढ्छ, अल्छेले भन्छ बाहिर सिंह छ, मलाई सडकहरूमै मारिन्छ, डराएर भित्र बसिरहेछ, अनि ऊ चाहिँ उसको बहाना चाहिँ के छ भने बाहिर त खतम भइहाल्छ होइन, बाहिर त यो हुन्छ त्यो हुन्छ, अनेक बहानाहरू बुझ्दै हुन्छ है। त्यसैले पहिलो कुरा, आफूसित नभएको कुराको चाहिँ फिक्री नगर्नुहोस् है, आफूसँग जे छैन नि त्यसको लागि फिक्री नगर्नुहोस्, बरु तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् है। आज माइल दाई आउनु भएको छ नि, माइल दाईले भन्नुहुन्थ्यो मसँग एक सुखा पैसा थियो त्यो बेला, त्यो त्यो बेला म अविश्वासी हुँदाखेरि कुरा हो, एक सुखा पैसाले सुरु गरेको भन्नुहुन्छ उहाँले, उहाँको सुन्नु पर्ला कथा तपाईँहरूले है। त्यसैले जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् र आफूसित जे छ त्यसलाई आफ्नो क्षमताले भ्याएसम्म प्रयोग गर्नुहोस् है, र परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ र अरू थप प्रबन्ध गर्नुहुनेछ। परमेश्वरसित बुद्धि माग्नुहोस्। म 8 हो कति क्लास हुँदाखेरि चाहिँ मलाई एकदम टाइपिङ सिक्न मन लाग्थ्यो, टाइपिङ सिक्न मन लाग्थ्यो, तर टाइपिङ सिक्नलाई त टाइपिङ इन्स्टिट्युट जानु पर्यो, त्यो बेलामा कम्प्युटरहरू थिएन है, अब पैसा हालिदिनु पर्यो, मसँग पैसा थिएन। अनि घरमा चाहिँ के गरेँ भने चाहिँ मेरो दाईसँग सल्लाह गरेँ, दाईले चाहिँ ल यहीँ टाइपिङ सिक भने, टाइपिङ छैन घरमा कसरी सिक्ने भन्छ, अनि एउटा काठमा त्यो हाम्रो किताब राख्ने एउटा दराज थियो त्यसको माथि चाहिँ सबै लेखिदिनु भयो, ASDFG अनि यताबाट सेमिकलन LKG ल हात यहाँ राख भने हात यहाँ कति छ अनि त्यसरी सिकेँ मैले हो जे छ। अनि पछि त टाइपिङ इन्स्टेन्ट पनि मलाई बुवाले पठाउनु भयो होइन, त्यसैले जे छ त्यहाँबाट सुरु गर्नुहोस् होइन, मसँग टाइपराइटर छैन कहाँबाट म सिक्ने भनेर बसिरहेको म कहिले सिक्दैन थिएँ होला है, जे छ त्यहाँबाट सुरु गर्नुहोस् है। कयौँ व्यक्तिहरू छन् यसो गर्छन्, एकदम गर्छन् हो, बाजा सिक्नलाई उनीहरू चाहन्छ भने किबोर्ड छैन भनेर बस्दैनन् रहेछ त्यस्तो मान्छेहरूले, त कागजमा भए पनि कोरेर प्र्याक्टिस गर्छन् मान्छेहरू हो, जहाँ छ त्यहीँबाट सुरु गर्नुहोस् अनि प्रभुले प्रबन्ध गर्न सक्नुहुन्छ, बुद्धि माग्नुहोस् परमेश्वरसँग। अनि आत्मिक क्षेत्रमा पनि यही नै हो, खालि आर्थिक मामला मात्र होइन, जस्तै कि बाइबलको कुरा सबै नजानेसम्म म प्रभुको सेवा गर्दिनँ भनेर चाहिँ नभन्नुहोस् है। मानिसहरूलाई त ख्रिस्टको बारेमा बताउनलाई त अहिले सक्नुहुन्छ तपाईँ होइन, अहिले नै तपाईँले जे जान्नु भएको छ साँच्चै तपाईँ विश्वासी हो भने तपाईँले त भन्ने कुरा छ, त्यहाँबाट सुरु गर्नुहोस्, आफू जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस्। अनि बाइबल अध्ययन गर्न खै मसँग खै अरूको जस्तो धेरै किताब हुँदो रहेछ, मेरो त खै एउटा बाइबल मात्र छ, मेरो पनि एक दराजभरि किताब भयो भने त म पनि कति अध्ययन गर्ने थिएँ, त्यसरी नभन्नुहोस् है, त्यसरी नभन्नुहोस्, तपाईँ कहिले पनि अध्ययन गर्नुहुन्न, जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस् होइन। अनि प्रयोग गर्नुहोस् आफूसँग भएको चिज कुरालाई, अनि परमेश्वरले दिनुहुन्छ, वृद्धि गरिदिनुहुन्छ। अनि आज मैले के गर्नुपर्छ भनेर आफूलाई जति थाहा छ नि त्यसलाई चाहिँ विश्वासयोग्य साथ प्रयोग गर्नुहोस्, प्रयोग गरेन भने भएको पनि हराउँछ हो, त्यो आत्मिक नियम नै हो है। तपाईँसँग भएको प्रयोग गरेन भने त्यो मर्छ है, र परमेश्वरले भोलि तपाईँलाई अरू अरू ढोकाहरू खोल्न सक्नुहुन्छ एकदम है, मलाई थाहा छ। धेरैजना विश्वासीहरू चाहिँ प्रभुको सेवा गर्न सट्टामा चाहिँ बहानाहरू बनाउँछ, उनीहरू यो बहाना अथवा त्यो बहानामा चाहिँ उनीहरू हामी मण्डलीमा लगातार आउन नसकेका भन्छन् है, तपाईँहरू त आइरहनु भएको छ राम्रो, अनि उनीहरू यो बहाना अथवा त्यो बहानामा चाहिँ मण्डलीमा गर्न सक्ने कुनै एउटा भाग पनि लिँदैन उनीहरू है, यो कारण त्यो कारण है, अथवा कोही कोहीले चाहिँ खै मलाई भन्न आउँदैन, अथवा डरले अथवा आफ्नो परिस्थितिले आफू अनपढ भएकोले होइन सुसमाचार सुनाउँदैन है, मैले त धेरै पढाएको छैन सुषमा सुनाउँदैन, खै मैले के भन्ने होला अनि सुषमा सुनाउँदैन। तर छ नि तपाईँले सुरु गर्नुभएको भए तपाईँले सिक्न थाल्नुहुन्थ्यो अनि तपाईँ झन् खारिन थाल्नुहुन्थ्यो। कोही के भन्छ खै मेरो आँखा राम्रो छैन म कसरी पढ्ने बाइबल, आँखा जोचाउनु पर्यो नि त, किन त्यत्रो हस्पिटलहरू छन् है, आँखा जोचाउनु पर्यो, चस्मा लाउनु पर्यो, पढ्न आउँदैन, पढ्न सिक्नु पर्यो है। त्यो त धेरै भयो मैले यो अलिकति नभनेको, यो आवश्यक छ प्रियहरू होइन, तपाईँले खास अक्षर पढ्न सिक्नलाई छ नि, यो चन्द्रमामा गाह जस्तो होइन, त्यस्तो गाह्रो होइन क्या हो, पढ्न सिक्नलाई त्यस्तो गाह्रो छैन है। तपाईँलाई इच्छा भयो तपाईँ प्रार्थना गर्नुहोस्, उपाय खोज्नुहोस्, माग गर्नुहोस्, उपाय निस्किन्छ है। त्यसैले प्रत्येक विश्वासीले वास्तवमा छ नि जसरी भए पनि जस्तो सुकै उपाय अपनाएर भए पनि बाइबल पढ्ने उपाय चाहिँ निकाल्नुपर्छ, तपाईँ बलियो विश्वासी हुने भने, किनभने सामान्य समझ छ भने होइन तपाईँको होइन, तपाईँ चाहिँ होइन एउटा होइन सामान्य समझ छ भने चाहिँ तपाईँ पढ्न सक्न सक्नुहुन्छ जोसुकैले पनि, अनि चाहना हुनुपर्छ। तर बहाना बनाउनेहरूले चाहिँ कहिले पनि प्रगति गर्दैन कुनै पनि क्षेत्रमा, पढ्ने मात्र होइन अरू विषयमा पनि हो। अनि अन्तमा एउटा खण्ड चाहिँ हेर्नेछौँ हिब्रू 13 अध्यायमा है, अब अन्तिम बुदामा जानेछौँ। अहिलेसम्म हामीले के हेर्ने भने छिट्टो सम्पत्ति आर्जनको पछि नलाग्नुहोस् है, किनभने त्यो कारोबार यति आकर्षक सुनिन्छ भने साँच्चै होला त जस्तो लागिरहेछ, साँच्चै होइन त्यो है, धेरै सम्भव छ त्यो साँच्चै होइन। ऋण लिने र दिने विषयमा होसियार हुनुहोस् है, असल सल्लाह लिनुहोस्, आर्थिक मामिलाहरूमा अविश्वासीसित एकै एउटै जुवामा ननारिनुहोस्, पार्टनर नबन्नुहोस् भनेको यो चाहिँ। अनि आफूसित जे छ त्यसमा धन्यवादी बन्नुहोस्, प्रयोगमा ल्याउनुहोस्, काम नगरी बस्नु बहाना नबनाउनुहोस्। अब अन्तमा चाहिँ हिब्रू 13 अध्यायमा चाहिँ हामीले के बुदा हेर्न लागिरहेछ भने परमेश्वरले जे दिनुहुन्छ नि तपाईँलाई त्यसैमा सन्तोष गर्नुहोस्। यो अन्तिम महत्वपूर्ण बुदा हो, परमेश्वरले जे दिनुहुन्छ त्यसमा सन्तोष गर्नुहोस्। हिब्रू 13:5-6 पढ्नेछु। तिमीहरूको चालचलन पैसाको लोभ रहित होस्, अनि तिमीहरूसँग जे कुराहरू छन् तिनैमा सन्तोष गर। है, किनकि उहाँ आफैले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, न त तिमीलाई कुनै रीतिले त्याग्नेछु। यसकारण हामी हिम्मतसँग भन्न सक्छौ, प्रभु मेरा सहायक हुनुहुन्छ अनि म डराउने छैन, मान्छेले मलाई के गर्न सक्छ र। अब अझ कमाउनु नै होइन, अझ कमाउनलाई कडा परिश्रम गर्नु गलत होइन। कोही कोही विश्वासी त्यो पनि लाग्दो रहेछ, क्या एकदम परिश्रम गरेर देख्छु विश्वासी राम्रो गरिरहेछ, उनीहरूले भन्छ ओहो है यो पनि लोभ नै हो भनिरहन्छ। कहाँ त्यो हो लोभ भनेको? त एक त अर्काको चाहना गर्नु त्यो पनि लोभ हो, अर्को चाहिँ जति भए पनि सन्तुष्ट नहुने त्यो पनि लोभ हो होइन। उसले त आफ्नो परिवार पाल्नलाई अनि परिवारको उसको स्तर बढाउनलाई, त्यो के नराम्रो? अझ कमाउनलाई कडा परिश्रम गर्नु गलत होइन है, र वृद्धि गर्नलाई होइन बढाउनलाई जो गर्नु पनि यो नराम्रो होइन है। अनि प्रभु वृद्धि गरिदिनुहोस् यो मेहनतमा भनेर परमेश्वरसित प्रार्थना गर्नु पनि गलत होइन है। तर के चाहिँ बुद्धिमानी होइन भने, आफूसँग नभएसम्म भने आफूसँग हातमै परेको छैन खर्च गर्छौँ भने चाहिँ त्यो चाहिँ बुद्धिमानी होइन। आफूसँग जे छ त्यसमा चाहिँ जब हामीले सन्तोष गर्छौँ तब के पनि गर्न सक्दो रहेछ भने, तब परमेश्वरमा भरोसा राख्न पनि सक्छ हामी हो, र त्यसपछि हामीलाई मान्छेको डर पनि हुँदैन। लोभ लालच गर्दै जहिले पनि अझ धेरैको लालसा गर्दै हामी जियौँ भने चाहिँ त्यो चाहिँ गलत हुन्छ। परमेश्वरले त लोभलाई मूर्ति पूजा जस्तै हो भन्नुभएको छ है, कलसी तिनमा। मैले यो अन्तिम बुदा हो तर पदहरू एक दुईवटा अझ एक दुईवटा हेरौँ। कलसी तिनको पाँचमा भनेको छ, यसकारण पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार, कस्ता कस्ता कुराहरूलाई मार भनेको छ, व्यभिचार, अशुद्धता, प्रबल वासना, कुइच्छा र लोभ पनि भनिएको छ, जो चाहिँ मूर्ति पूजा हो। अनि अन्तिममा चाहिँ पहिलो तिमथी छको छदेखि दस, यति सुन्दर खण्ड पनि हामी पढ्नेछौँ। पहिलो तिमथी छको छदेखि दस, जसमा यहाँ कडा चेतावनी पनि छ। हेर्नुहोस् त पहिलो तिमथी छ छदेखि दस, तर सन्तुष्टतासितको भक्ति नै ठूलो लाभ हो है। भक्ति भनेको परमेश्वरलाई आदर गर्दै जिउने जीवन, त्यसमा चाहिँ के आवश्यक छ रे? सन्तुष्टता। अनि यो सन्तुष्टतासितको यो विश्वासी जीवन चाहिँ ठूलो लाभ हो। सन्तुष्टता नभएको नि विश्वासी जीवन त के लाभ हो है? उसलाई एउटा संसारको मान्छे जस्तै जिइरहेको हुन्छ है सातपद, किनकि किन सन्तुष्ट हुने? किनकि हामीले यस संसारमा केही पनि ल्याएनौँ। सोच्नुहोस् त एकचोटि है, तपाईँले सुट लगाएर आउनुभएको थियो जन्मिँदाखेरि केही पनि थिएन है, हामीले यस संसारमा केही पनि ल्याएनौँ। अनि यो निश्चित छ हामी केही लैजान सक्दैनौँ, तपाईँ म घरको घरमा भएको एउटै चिज पनि लान सक्नुहुन्न। आठ पद, तर खानेकुरा र वस्त्र छन् भने छ, खानेकुरा र वस्त्र छन् भने हामी त्यसैमा सन्तुष्ट हौ। तर जो, अब चेतावनी है, तर जो धनी हुन चाहन्छन्, अनि यो चाहिँ अब लोभको कुरा गरेको, धन कमाउनु नै पाप भन्ने छैन बाइबलमा। तर यो चाहिँ के भने, उसको पुरा ध्यानै ऊ चाहिँ धन कमाउनलाई, अर्थात् उसको ईश्वर नै अब यो लक्ष्मी भएको, उसको ईश्वर नै अब धन भएको छ। हिन्दूहरूले लक्ष्मीलाई चाहिँ धनको देवी मान्छन् होइन। जो धनी हुन चाहन्छन् तिनीहरू परीक्षा र पासो अनि धेरै मूर्ख र हानिकारक अभिलाषहरूमा फस्छन्, जसले मानिसहरूलाई बर्बादी र विनाशभित्र डुबाउँछन्। दस पद, किनकि रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो। फेरि पढौँ, किनकि रुपियाँ पैसाको त्यसपछि के ल्याएछ प्रेम चाहिँ सबै खराबीको जरा हो. हेर्नुहोस् यहाँ यस्तो भनेको छैन नि फेरि रुपियाँ पैसा नै सबै खराबीको जरा हो भनेको छ यहाँ. रुपियाँ पैसा नै सबै खराबीको जरा हो र होइन. रुपियाँ पैसा के नराम्रो छ तर रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो. यो भिन्नता त तपाईँले राम्रोसँग बुझ्नुपर्छ होइन. रुपियाँ पैसालाई जब हाम्रो हृदयमा नै यसलाई हाम्रो प्रेम दिन थाल्छौँ यो नै हाम्रो सबभन्दा नम्बर एक हाम्रो घनिष्ठ हाम्रो प्यारो बन्न थाल्छ तब चाहिँ खराबीको जरा चाहिँ गाडिया छ. तर रुपियाँ पैसा आफै चाहिँ खराबी होइन. रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो. जुन कुराको लोभ गर्दा त्यसैले यहाँ लोभको कुरा हुँदैछ कतिजना विश्वासबाट भड्किएका छन् र आफैलाई अनेकौं पीडाहरूले छेडे छेड पारेका छन्. मैले देखेको छु विश्वासीहरू नै अति दुःख लाग्दो कुरा. मैले एकजनालाई जेलमा भेट्न जानु पर्यो एउटा विश्वासीमा पैसाको पछि लाग्दा 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 त्यहाँसम्म पुग्न सक्छ. अनेकौं पीडाहरूले छेडे छेड पारेका छन्. त्यसैले जो धनी हुन चाहन्छ नि ऊ भयंकर आत्मिक खतरामा छ त्यो जान्नुहोस्. त्यसैले प्रियहरू हामी चाहिँ बुद्धिमान हौ. प्रभुले हामीलाई शान्ति गर्नुभएको